नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आजदेखि माध्यमिक शिक्षा परीक्षा एसी शुरू हुँदैछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसको तयारी सबै तयारी पूरा भएको जनाएको छ र परीक्षा अहिले बिहान 8 बजेदेखि शुरू हुँदैछ। अर्कोतर्फ फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको संघीय संसदको पहिलो अधिवेशन पनि आजदेखि प्रारम्भ हुँदैछ। सँगै नयाँ सरकार गठन भएपछि विभिन्न क्षेत्रले आफ्नो धारणाहरू व्यक्त गरेका छन्। धेरै क्षेत्रहरू चाहिँ आशावादी रहेका छन् नयाँ सरकारसँग अब केही सरकारले गर्छ कि भन्ने सन्दर्भमा उनीहरूले आशा व्यक्त गरेका छन् र यो सरकारले 100 दिनमा गर्नुपर्ने कामहरू गर्ने कामहरू शासकीय सुधारका 100 कार्यसूची नाम दिँदै अगाडि सारेको छ र यसको यो यी विषयहरू 100 कार्यसूचीमा परेका विषयहरू चाहिँ कति दिनमा सम्पन्न गर्ने भनेर समय सीमा समेत निर्धारण गरेर सरकार अगाडि बढ़िरहेको छ। यो परिवेशमा निजी क्षेत्रले वर्तमान सरकार लाई स्वागत गर्दै सरकारसँग थुप्रै अपेक्षा गरेको छ। जसरी मुलुकको अर्थतन्त्र अलिकति माथि आउन सकेको छैन, यो अर्थतन्त्रलाई लयमा फर्काउने र माथि उकास्ने कार्यमा यो नयाँ सरकारले केही न केही गर्छ भन्ने अपेक्षा निजी क्षेत्रले व्यक्त गरेका छन्। निजी क्षेत्रका थुप्रै समस्याहरू छन्। लगानी गर्ने वातावरण बनिसकेको छैन, यसको प्रमाणका रूपमा ब्याङ्क तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिएर बसेको छ। निजी क्षेत्रले विश्वास अझै लगानीको लागि विश्वास गर्न नसक्दा ब्याङ्क तथा वित्तीय संस्थामा लगानी योग्य रकम परिचालन हुन सकेको छैन थुप्रिएको रकम। आज हामी मूलत नयाँ सरकार गठन भइसकेपछि अगाडि सारिएका शासकीय सुधारका 100 कार्यसूची, यसमा निजी क्षेत्रको धारणा र अर्थतन्त्रलाई माथि उकास्न र उद्योग धन्दा स्वदेशमा सञ्चालन गर्नका लागि निजी क्षेत्रले सरकारसँग गरेका अपेक्षाहरू के छन्, आजको सन्दर्भमा हामी यी विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे। अध्यक्षज्यू, स्वागत छ यहाँलाई। अब नयाँ सरकार बनेसँगै सरकार विभिन्न तरिकाले अगाडि बढ़िरहेको देख्न सक्छौं। विशेष गरी सुशासन प्रवर्धनका लागि विभिन्न निर्णयहरू पनि भएका छन् र सँगै शासकीय सुधारका 100 कार्यसूची पनि सरकारले अगाडि बढ़ाएको छ, जसमा 100 दिनमा सरकारले गर्ने कार्यहरूको सूची छ र त्यो कार्यलाई कार्य सम्पन्न गर्न समय पनि निर्धारण गरिएको छ। समग्रमा अब निजी क्षेत्रले अब सरकारको यो सरकार गठन भएपछि सरकारले अब 4-5 दिन यता जसरी प्रयासहरू गरिरहेको छ, यसलाई चाहिँ कसरी हेरेको छ?
अब हामीले धेरै अगाडिदेखि नै भन्दै आइरहेको कुरा हो,
अलिकति हजुर आवाज त्यति स्पष्ट भएन। हामी नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेसँग कुराकानी गरिरहेका छौँ। अध्यक्षज्यू, हजुर ठिक छ अहिले। ल
हामीले निकै अगाडिदेखि नै यो स्थायित्व अलिक भइरहेछ। हजुर
हामी वीरेन्द्र राज पाण्डे नेपाल उद्योग परिसंघका अध्यक्षसँग कुराकानी गरिरहेका छौँ। हजुर ठिक छ, सुन्दै हुनुहुन्छ? ठिक छ, हामी नेटवर्कमा समस्या भएका कारण हामी त्यो बनाउन लागि नै रहेका छौं र जसरी अब सरकारसँग निजी क्षेत्रले ठूलो आशा अपेक्षा गरेर स्वागत पनि गरेको छ, यो आशा अपेक्षा पूरा गर्नका लागि सरकारले लिनुपर्ने प्राथमिकताहरूलाई यहाँहरूले विशेष गरी उद्योगी व्यवसायी क्षेत्रले चाहिँ कसरी लिएको छ? हामी आज अन्तरसम्वादमा विशेष गरी मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सरकारले गर्नुपर्ने कार्यहरू, सरकारका प्राथमिकताहरू, सरकारले लिनुपर्ने नीतिहरू कस्तो हुनुपर्छ, सँगै निजी क्षेत्रको आशा अपेक्षा के छ, उद्योग व्यवसाय सञ्चालन गर्नका लागि निर्वाध रूपमा सञ्चालन गर्नका लागि र यसमा लगानी बढ़ाउनका लागि गर्नुपर्ने तयारीहरू के हुन सक्छन्, यो सन्दर्भमा कुराकानी गरिरहेका छौं। तर टेलिफोनमा अलिकति समस्या आएका कारण हामी यो कुराकानीलाई अगाडि बढ़ाउन खोजिरहेका छौं। अदज्यू, हजुर, ठिक छ अहिले? हजुर, अब जसरी नयाँ सरकार गठन भएसँगै अब मुलुकको अर्थतन्त्रमाथि उकास्ने सँगै अब उद्योगी व्यवसायहरूलाई चाहिँ थप लगानीका लागि वातावरण बनाउने सन्दर्भमा सरकारको प्राथमिकता हुनुपर्ने, सरकारले गर्नुपर्ने लिनुपर्ने प्राथमिकताहरूलाई यहाँहरूले कसरी हेर्नु भएको छ?
धेरै अगाडिदेखि नै प्राय निजी क्षेत्रहरूतिर यो स्थायित्व हुनुपर्छ, आर्थिकतामा पनि र नीतिगतमा पनि प्रक्रियागत संयोजन सजिलो हुनुपर्छ र एज अ गुड गभर्नेन्सको चाहिँ प्रत्याभूति हुनुपर्छ भनेर निरन्तर उठाउँदै आएको कुरा हो। र अहिले जुन नयाँ यो एकदमै ओभरवेल्मिङ मेजोरिटीको एउटा नयाँ सरकार बनेको छ, त्यसले धेरै डिसिजनहरू पनि गरेको छ। सुरुमै यो 15 ऐनहरूलाई चाहिँ कति खारिज गर्ने र कति चाहिँ एमेन्ड गर्ने भनेर डिसिजन आएको छ र त्यसले चाहिँ 100 पोइन्ट्समा चाहिँ शासकीय सुधारका कुराहरू आएका छन्, त्यसलाई परिसंघले स्वागत गरेको छ। र एउटा यो आर्थिक क्षेत्रमा आशाको एउटा सञ्चार पनि भएको जस्तो मलाई लाग्छ। र अहिले अब अहिलेको सिचुएसन भनेको अब माइक्रो इकोनोमिक उसमा चाहिँ अब अलिकति स्टेबिलिटी भए पनि तरलता पर्याप्त छ, बिओपी राम्रो छ, वैदेशिक मुद्राको सञ्चित पनि राम्रो छ, ब्याज दर पनि राम्रो छ, त्यो अनुकूल वातावरणहरू छन्। तर सँगसँगै बजारमा डिमान्ड कम छ, त्यो अर्थतन्त्र चलामान हुन सकिरहेको अवस्था छैन, इकोनोमिक एक्टिभिटीहरू अलि कमै छ, यो पुँजीगत खर्च पनि नसकेको अवस्थामा यसले चाहिँ एउटा पोजिटिभ मेसेज दिएको छ। र होपफुली अब यो हाम्रो गुड गभर्नेन्समा ध्यान दिँदै गयौँ र हामीले वाचा पत्रमा गरेका कुराहरू चाहिँ इम्प्लिमेन्ट हुँदै गयो भनेदेखि त्यसले अर्थतन्त्रमा सकारात्मक प्राप्त जस्तो लाग्छ, निजी क्षेत्रले स्वागतै गरेको छ।
अब अर्थतन्त्रमा अनुकूल वातावरण पनि छ यहाँले भन्नुभयो, सँगै चुनौती पनि छ। पश्चिम एसियामा उत्पन्न तनावले पेट्रोलियम पदार्थको भाव बढ्दै जाँदा यसले महँगी चाहिँ अझै बढ़ाउँदै जाने अपेक्षा गरिएको छ, सँगै अब निजी क्षेत्रको चाहिँ मनोबल बढ़न सकेको छैन, जसका कारण चाहिँ निजी क्षेत्रमा लगानी हुन सकेको छैन, बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थन्किएर बसेको अवस्था छ। अब सरकारले विभिन्न ऐनहरू संशोधनको प्रक्रिया अगाडि बढ़ाएको छ, शासकीय सुधारका विभिन्न कार्यसूचीहरू अगाडि बढ़ाएको छ, यी पछिल्ला गतिविधिहरूले के निजी क्षेत्र चाहिँ उत्साहित भएको छ, हाम्रो अर्थतन्त्र चाहिँ अब अलिकति माथि उठ्छ कि भन्ने आशा गर्न सकिन्छ?
बाह्य प्रभाव त एउटा हुन्छ नै, अब हरेक धेरै देशहरूले आफूले आफ्नो स्वदेशी उद्योगहरूलाई संरक्षण गर्नको लागि त्यहाँ इन्फ्लेसन कम गर्नको लागि धेरै कुराहरू गरिराखेका छन्। यो ऱ्यापिडली चेन्जिङ यो इन्टरनेसनल इन्भाइरोमेन्टमा यो वेस्ट एसियाको वार र त्योभन्दा अगाडिका चरणहरूमा पनि धेरै कुराहरू भएका छन्। त्यसमा पनि हामीले एकदमै प्रोएक्टिभली हाम्रो नीतिहरू हाम्रो चाहिँ कार्यक्रमहरूलाई त्यही अनुसारले अगाडि लिएर जानुपर्छ जस्तो लाग्छ। त्यसको इम्प्याक्ट त छ नै, त्यसलाई कसरी हाम्रो स्वदेशी अर्थतन्त्रलाई कसरी चाहिँ सेफगार्ड गर्न सकिन्छ त्यसको प्रतिकूलताबाट भनेर त्यसमा हामीले सोच्नुपर्छ। तर ओभरअल अहिलेको जुन कार्यक्रमहरू र जुन डिसिजनहरू भइराखेको छ त्यसले चाहिँ एउटा आशाको सञ्चार त डेफिनेटली गराएको छ।
सँगै अब 1.5 महिनामा बजेट पनि ल्याउनुपर्ने छ सरकारले, यसको तयारी पनि भइरहेको छ, एउटा अवसर पनि हो। सरकारले बजेटमा के विषयलाई प्राथमिकता दिन्छ, कसरी चाहिँ बजेट ल्याउँछ भन्ने सन्दर्भमा सरकारको त्यसमा चाहिँ एउटा स्वरूप चाहिँ स्पष्ट रूपमा देखिन्छ र यसमा चाहिँ निजी क्षेत्रले पनि त्यो कुरेर बसेको अवस्था छ। अब यो सरकारले अब बजेट बनाउँदै गर्दा सरकारको हुनुपर्ने प्राथमिकताहरू चाहिँ के देख्नुहुन्छ यहाँहरू चाहिँ विशेष गरी उद्योगिक व्यवसायहरूका लागि?
हजुर, यो आर्थिक क्षेत्रको कुरा गर्दाखेरि यो हाम्रो उद्योगलाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ। हामीले जहिले पनि इकोनोमिक फर्स्ट भनेर भनिराखेका छौँ। त्यसमा उत्पादनलाई, उत्पादनशीलतालाई चाहिँ पहिलो प्राथमिकता राखेर यो नीतिगत स्थायित्वको सुनिश्चित गर्ने खालको बजेट आउनुपर्छ जस्तो लाग्छ। हामीले चाहिँ अरू विविध विषयहरूलाई हामीले प्राथमिकतामा राख्दै आइरहेका छौँ। स्वदेशमा उत्पादन, रोजगारी सृजना, आयात प्रतिस्थापन, अर्थव्यवस्थाको सुधार, जस्ता विषयहरू चाहिँ इम्पोर्टेन्ट छ। यसलाई हामीले प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ। अब अहिले हाम्रो जुन डेमोग्राफिक डिभिडेन्ड छ, यो जनसाङ्ख्यिक लाभको पनि फाइदा लिनुपर्छ, त्यसको लागि काम गर्नुपर्छ। उद्योगमा चाहिँ यो औद्योगिक विकास रणनीति भनेर एउटा चाहिँ कस्तो खालको प्रडक्टहरू, कम्पेरिटिभ एडभान्टेज वस्तुहरू हुन् नेपालले उत्पादन गर्न सकेर बाहिर आन्तरिक र विश्व बजारमा प्रतिस्पर्धी हुनसक्छ, त्यसको चाहिँ स्पष्ट नीति खाताहरू तयार गर्नुपर्ने हुन्छ जस्तो लाग्छ। र यो नीतिगत स्पष्टता र कन्टिन्युटी भनौँ न, एउटा प्रेडिक्टेबिलिटीको इन्भाइरोमेन्ट, कमसेकम 5-10 वर्षमा चाहिँ यो नीतिहरू यसरी जान्छ भन्ने खालको त्यो होराइजन हामीले त्यो स्पष्टता दिन सक्यौँ भनेदेखि आन्तरिक बाह्य लगानी चाहिँ बढ्दै जान्छ। त्यो सँगसँगै यो ट्याक्सेसन सिस्टममा पनि धेरै सुधारहरू गर्नुपर्ने छ। हामीले त्यहाँ धेरै कुराहरू चाहिँ हामीले भनिराखेका छौँ। यो प्रदेशमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका विभिन्न करहरू छन्, त्यसलाई स्ट्रिमलाइन गर्नुपर्ने छ। मूल्य अभिवृद्धि करलाई बहुदरमा लिएर जानुपर्ने भनेर हामीले कम्युनिकेट राखेका छौँ। अन्त सुक्कोलाई पनि स्ट्रिमलाइन गर्नुपर्ने छ। यावतहरू विभिन्न यो दफाहरूमा पनि कानुनी रूपमा पनि धेरै सुधार गर्नुपर्ने 57 का कुराहरू छन्। यी सबैलाई चाहिँ हामीले सुधार गर्दै लिएर जानुपर्छ भन्ने सेनाको सोच, प्राइभेटको सोच रहेको छ।
अब जसरी अब उद्योगिक व्यवसायहरूको मनोबल बढ्न सकिरहेको छैन, विभिन्न घटनाहरूले त्यो मनोबल अलिकति खुम्चदै गएको हामीले पाएका छौं। अब नयाँ सरकार बनेपछि कुनै न कुनै रूपमा निजी क्षेत्र उत्साहित भएको अवस्था छ। अब मनोबल चाहिँ कसरी निजी क्षेत्रको बढाउन सकेला, जसका कारण चाहिँ लगानी बढ्दै, निजी क्षेत्रमा चाहिँ लगानी अझै बढ्दै जाओस्, अब यो मनोबल, उद्योगिक व्यवसायहरूको मनोबल बढाउने सन्दर्भ छ नि, अब यो अब नीतिगत सुधार ऐनहरूको खारेज, नयाँ ऐनहरू तर्जुमा त छँदैछ, तत्काल मनोबल बढाउने केही 2-4 महिनाभित्रमै अब थप लगानी चाहिँ बढाउने सन्दर्भमा त्यो सम्भावना यहाँहरू कति देख्नुहुन्छ?
यो इकोनोमिक एक्टिभिटी स्लो डाउन भएको र सँगसँगै हाम्रो यो जेएनजी आन्दोलनको समयमा चाहिँ भएका निजी सम्पत्तिमाथिको तोडफोडले गर्दाखेरि पनि एक किसिमको मोराल चाहिँ अलिकति कम भएको अवस्था रहेको छ। त्यसमा अब त्यो त प्रक्रियागत, कानुनी प्रक्रियागत रूपमा अगाडि जाला, त्यो सोच्नु भएको छ। र सँगसँगै यसलाई किक स्टार्ट गर्नको लागि विभिन्न क्षेत्रहरूमा ठुला ठुला आयोजनाहरू, प्रोजेक्टहरू चाहिँ अनाउन्स गर्नुपर्छ गभर्मेन्टले। र कमसेकम पनि यो 5-10 वर्षमा चाहिँ यति बिलियन डलरका यी प्रोजेक्ट आयोजनाहरू चाहिँ हामी सञ्चालन गर्छौँ भने त्यसको सुरुवात गरेर एउटा पोजिटिभ मोमेन्टम अगाडि देखाइदिनुपर्छ जस्तो लाग्छ। त्यसले त्यो एउटा आशाको सञ्चार पनि गराउँछ र सँगसँगै त्योसँग रिलेटेड इन्डस्ट्रीहरूमा इन्भेस्टमेन्टहरू पनि बढ्न जान्छ। र त्यो सँगसँगै अब कानुनी रूपमा त कुराहरू छँदै छ। हामीले आर्थिक पशुहरूमा चाहिँ आर्थिक फौजदारी कानुन चाहिँ आकर्षित नहुनु हुँदैन भनेर पनि राखेका छौँ। त्यो पनि महत्त्वपूर्ण कुराहरू छ। यो अग्रिम जमानत एन्टिसिपेटेड बिलका कुराहरू गरेका छौँ। यो अब कस्तो भने, सरकारले चाहिँ फेसिलिटेट गर्छ, सहयोग गर्छ र आर्थिक क्रियाकलापमा चाहिँ सपोर्ट गर्छ भन्ने खालको मेसेज दिनुपर्छ, न कि यसले कन्ट्रोल गर्छ र यसले के पोलिसिजहरू छ भने यसलाई यो चेन्ज गर्नुपर्छ। र पब्लिक र प्राइभेट सेक्टरमा जुन ट्रस्ट डेफिसिट छ त्यसलाई सुधार गर्नको लागि कानुनी रूपमा छनै छ तर व्यवहारगत रूपमा पनि त्यो डेमोन्स्ट्रेसन हुँदै गयो भनेदेखि त्यसले त्यो आशाको सञ्चार चाहिँ गराउँछ र यो मोरललाई पनि पुष्ट गर्ने काम गर्छ।
अब यहाँहरूले हालै मात्र नवनियुक्त अर्थमन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको छ, त्यहाँ चाहिँ अर्थमन्त्रीले लगानी गर्नुहोस् निजी क्षेत्रको ले लगानी गर्ने वातावरण अब बनेको छ, ढुक्क भएर लगानी गर्नुहोस् भन्ने किसिमको आश्वासन यहाँहरूले यहाँ अर्थमन्त्रीबाट पाउनु भएको छ र यहाँहरूले विभिन्न सुझाव पनि दिनुभएको छ। जसरी अब अर्थमन्त्रीसँगको यहाँहरूको छलफलमा अबको भनौ न अर्थ सम्बन्धी नीतिहरू तर्जुमाका सन्दर्भमा के कस्ता नीतिहरू आउने सम्भावना यहाँहरूले त्यो छलफलमा पाउनुभयो जसबाट चाहिँ निजी क्षेत्र चाहिँ थप उत्साहित बन्न सकोस्?
अब एकदमै राम्रो छलफल भएको छ। अब अहिलेको सरकारको सोचाइमा पनि हामीले चाहिँ जति यो सेक्टरलाई लिबरलाइज गर्न सक्यौँ, जति चाहिँ सजिलोसँग व्यवसाय गर्ने इज अफ डुइङ बिजनेस लाई बढाउँदै लिएर जान सक्यौँ, त्यसले चाहिँ इकोनोमिक एक्टिभिटी बढाउँछ। त्यसमा हामी एकदमै लचिलो रूपमा आउँछौँ। कहाँ कहाँ व्यवधानहरू छ त्यो चाहिँ हामी सकेसम्म छिटो नै त्यसलाई समाधान गर्ने प्रयास पनि गर्छौँ। लगानी चाहिँ यहाँले चाहिँ त्यसमा गर्नुभयो हुन्छ। स्टेटको एउटा रेस्पोन्सिबिलिटी चाहिँ अब रेगुलेटरी सेक्ट साइडमा चाहिँ त्यो चेक एन्ड ब्यालेन्स गर्ने त्यो मेन्टेन गर्ने कुराहरू हामी स्ट्रिक्टली मेन्टेन गर्छौँ, तर काम गर्नलाई एकदमै सजिलो वातावरण बनाउँछौँ भन्ने उहाँको कमिटमेन्ट छ। त्यसले एकदम सकारात्मक प्रभाव पार्छ नि, र त्यो सँगसँगै अब विविध विषयहरूमा छलफल भएको छ र यी सबै कुराहरूले कस्ट अफ डुइङ बिजनेस भन्ने चाहिँ लागत कम गराउने, एक्टिभिटी बढाउने र निश्चित क्षेत्रहरूमा स्पेसल प्रिभिलेज दिएर त्यस्ता खालका गतिविधिहरूलाई अगाडि लिएर जाने, जसले चाहिँ ग्रोथलाई सपोर्ट गर्छ, रोजगारीलाई प्रवर्धन गर्छ, त्यस्ता विषयहरूलाई चाहिँ अगाडि लिएर जाने भन्ने विषयमा छलफल गरेको।
अब एउटा उद्योग सञ्चालन गर्न धेरै किसिमका झमेलाहरू समस्याहरू भोग्नुपर्ने, एउटा उद्योगीले भोग्नुपर्ने समस्या त छँदैछ। अब अर्कोतर्फ प्रवृत्ति हेर्ने हो भने उत्पादनमूलक उद्योग भन्दा बाहिरबाट वस्तु ल्याएर ट्रेडिङको रूपमा व्यवसाय गर्ने व्यवसायीहरूको संख्या नेपालमा धेरै छ। अब उत्पादनमूलक उद्योग भनौं उद्योग खोल्न विभिन्न झन्झट भएर सजिलोको लागि त्यो ट्रेडिङ व्यवसायमा व्यवसायहरू लागेको हुन पनि सक्छ। अब उद्योग सञ्चालन नेपालमै बढ़ीभन्दा बढ़ी उत्पादन गरेर स्वदेशमै खपत गर्ने र बढ़ी भएको चाहिँ निर्यात गर्ने सन्दर्भमा अब यो सन्दर्भमा चाहिँ उद्योगी व्यवसायहरू एउटा उद्योगीको हिसाबमा के कस्ता समस्याहरू झेल्नु परिरहेको छ यहाँहरूले?
अब अहिले अहिलेसम्म हाम्रो फोकस भनेको यो आयात गर्ने, कस्टमबाट रेभेन्यू जेनेरेट गर्ने र रेमिटेन्सबाट चाहिँ यो वैदेशिक मुद्रा आर्जन गर्ने खालको, त्यसमा हाम्रो फोकस बढी देखेको यहाँले भन्नुभएको छ। यो यसलाई चाहिँ हामीले सुधार नगरेसम्म यहाँ रोजगारीका अवसरहरू बढ्न सक्दैनन् र युवाहरू जहिले पनि बाहिर जानुपर्ने अवस्था विद्यमान रहन्छ, एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले हामीले अहिले सुरुमै उद्योगलाई यहाँको उत्पादनलाई चाहिँ हामीले पहिलो प्राथमिकता राख्नुपर्छ, नीतिगत सुधार त्यसैमा अलाइन हुनुपर्छ भनेर पनि राखेका छौँ। पोलिसीले गाइड गर्दै यहाँ उत्पादन र उद्योग स्थापना गर्न, त्यसबाट चाहिँ त्यसमा लगानी गर्नको लागि प्रोत्साहन हुने खालको, त्यसमा त्यसलाई सहज बनाउने हाम्रो नीतिगत व्यवस्थाहरू भयो भनेदेखि डेफिनेटली लगानी त्यतातिर नै जान्छ र त्यसले हाम्रो आयातलाई प्रतिस्थापन गर्ने काम गर्छ, रोजगारी बढाउने काम गर्छ र अब कम्पिटेटिभ हुने एरियाहरूमा चाहिँ एक्सपोर्ट पनि गर्न सक्ने सम्भावना रहन्छ। हाम्रो पोलिसीको अलाइनमेन्ट चाहिँ अब त्यतातिर सिफ्ट हुनुपर्ने एकदम झट्काको आवश्यकता छ। त्यसले हाम्रो अर्थतन्त्रलाई पनि दिगो र स्ट्रङ बनाउँछ र यो परनिर्भरता पनि घटाउँछ। अहिले अब यो चाहिँ नेसनल सेक्युरिटीका कुराहरू पनि यसमा जोडिएर आउँछन् कि आफूले सक्ने चाहिँ उत्पादन देशमै गर्नुपर्छ। अब अलिक कतिको अलिक अनुकूल अवस्था पनि छ, हाम्रो एनर्जी सर्प्लस हुने स्टेजमा छ, यो क्लिन एनर्जीबाट हुने उत्पादनको चाहिँ त्यसको मूल्य हामीले बढी मूल्यमा इन्टरनेसनल मार्केटमा एक्सपोर्ट गर्न सक्छौँ। यस्तै आइटी सेक्टरमा डेटा सेन्टरहरू, यो यता माइनिङका कुराहरू, अरू आइटी इन्फ्रास्ट्रक्चरमा पनि अलिक लगानी गर्ने कटफल लिन सक्ने अवस्थाहरू रहेको छ र त्यो लगायत अरू विभिन्न एरियाहरूमा छ। सिएनआईले पनि 9 विभिन्न क्षेत्रहरूमा चाहिँ कसरी हामीले एडिसनल ग्रोथ त्यहाँबाट दिन सक्छौँ भनेर अध्ययन पनि गरिरहेको छ. त्यसको अध्ययन प्रति हामी चाँडै नै साधन पनि गर्छौँ. तर फोकस भनेको हाम्रो चाहिँ आत्मनिर्भर अर्थतन्त्र र औद्योगिक उत्पादन मुखी अर्थतन्त्रतिर जानुपर्ने आवश्यकता रहेको छ.
अब यहाँहरूले 9 क्षेत्र पहिचान गर्नुभएको छ जसलाई चाहिँ नेपालले प्राथमिकतामा राख्न सक्छ. सँगै अब अहिले ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिमा चाहिँ नेपालले प्रगति गरिरहेको छ हेर्दाखेरि त्यो देखिन्छ. अझ ऊर्जामा त धेरै नै छ, पर्यटन छ, सधैँ छ, सूचना प्रविधिको काम पनि, सूचना प्रविधिका विभिन्न वस्तुहरू निर्यात भइरहेको अवस्था छ. अब सरकारले चाहिँ विगतमा हेर्ने भने त्यति प्राथमिकता चाहिँ कुन क्षेत्रलाई दिने भन्ने सन्दर्भमा स्पष्ट रूपमा पहिचान गर्न नसक्दा जुन हाम्रा सम्भावित क्षेत्रहरू छन् यी क्षेत्र यहाँहरूले पहिचान गरेको 9 क्षेत्र पनि त्यसमा चाहिँ प्राथमिकता हुन नसक्दा यी क्षेत्रहरूबाट जति हामीले लिनुपर्ने थियो त्यति हुन नसकिरहेको अवस्था छ. अब अहिलेको सरकारले अब बजेट बनाउँदैछ. अब एउटा विश्व अर्थतन्त्र बुझेको अर्थमन्त्री हामीले पाएका छौं. अब यो सन्दर्भमा यी प्राथमिकता निर्धारण भएका क्षेत्रहरू छन् जुन उल्लेख गर्यौं हामीले, अब यी क्षेत्रहरूमा चाहिँ कसरी जान सकिएला हामी?
अब हामीले चाहिँ अब यहाँले भन्नुभयो कृषि लगायत उद्योग, सूचना प्रविधि, पूर्वाधार, पर्यटन, स्वास्थ्य, ऊर्जा, माइन्स एन्ड मिनरल्स, शिक्षा र इन्टरनेसनल ट्रेड भनेर हामीले यी कुराहरू हामीले आइडेन्टिफाई गरेका छौँ. र यसमा अहिले हाम्रो जुन विद्युत हाइड्रो पावर छ त्यसबाट उत्पादित बिजुलीलाई कम लागतमा हामीले उद्योगमा प्रयोग गर्न सक्यौँ भनेदेखि त्यसले इनर्जी इन्टेन्सिभ इन्डस्ट्रीहरूलाई एट्र्याक्ट गर्छ, त्यो इन्भेस्टमेन्टमा चाहिँ एट्र्याक्ट गर्छ त्यो, र त्यो लगायत अरू क्षेत्रहरूमा पनि हामीले हाम्रो लगानी बढाउँदै गयौँ भनेदेखि त्यसले यो अहिलेको हाम्रो $44 बिलियनको इकोनोमीलाई $5 बिलियनमा पुर्याउनको लागि अब हामीले अहिले स्टडी गर्दाखेरि 6% एनुअल ग्रोथ रेटमा 2039 चाहिँ त्यो $3 बिलियनको इकोनोमी पुर्याउन सक्छौँ र त्यो ग्रोथ हासिल गर्न सक्छौँ भन्ने अहिलेको त्यो प्रिलिमिनरी हाम्रो स्टडी छ. त्यसमा डिटेलमा हरेक क्षेत्रमा हामीले के चाहिँ यो पोलिसी इनेबलर्सहरू चाहिन्छ, थप लगानी कहाँ कहाँ गर्नुपर्छ र यसले कसरी चाहिँ कति चाहिँ ग्रोथ त्यसले सृजना गर्न सक्छ भन्ने कुराको डिटेल चाहिँ हामीले त्यो अध्ययनको क्रममा छ. हामी 2-3 हप्ता 1 महिना
अर्कोतर्फ अब ठूला आयोजनाहरू जसले चाहिँ अर्थतन्त्रमा एउटा ठूलो महत्व राख्छ, कायापलट पनि गर्न सक्छ मुलुकको अर्थतन्त्रमा, यी आयोजनाहरू समयमा काम नसकिँदा यिनीहरू अलपत्र परेका छन् जसको प्रतिफल चाहिँ राज्यले लिन सकेको छैन, हामीले लिन सकेका छैनौं, लगानी चाहिँ भएको छ प्रतिफल आउन सकेको छैन. जस्तै अब भेरी पवै डाइभर्सन बाँध निर्माणको ठेक्का प्रकरणमा 4 वर्षको कामलाई 3 पटक म्याद थप गरियो, अझै 3 वर्ष बढ़ाउन लबिङ गरिएको छ. अब यसरी त हाम्रा ठूला आयोजनाहरू जो एउटै भनौं न एउटा अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छन् यी आयोजनाहरू सम्पन्न हुन निकै नै गाह्रो देखिएको छ. यो एउटा उदाहरण मात्र हो, यस्ता थुप्रै आयोजनाहरू छन् जो चाहिँ समयमा निर्माण हुन सकेका छैनन्, म्याद पटक पटक थप गरिएको छ तथापि यसमा लगानी मात्र भएको छ. अब यसले चाहिँ कस्तो परिणाम दिन्छ, यी यस्ता जुन खालका कामहरू छन्, यो अलपत्र पर्ने आयोजना, अगाडि बढ्न नसकेका आयोजनाहरू छन्, यसलाई चाहिँ समयमै सम्पन्न गर्न सरकारले के गर्न सक्ला, कसरी यी आयोजनाहरू चाहिँ चाँडै निर्धारित समयमै सम्पन्न गर्न सकिएला?
एकदम यो महत्वपूर्ण विषय हो. अघि पनि हामीले कुरा गऱ्यौँ यो अहिलेको जति हामीले पूर्वाधारमा लगानी गर्नुपर्ने हो त्यसको चाहिँ फ्र्याक्सन मात्रै हामीले एलोकेसन गरेका छौँ बजेटमा, र त्यसमा पनि एभरेजमा हेर्दाखेरि करिब 60-65% मात्रै खर्च हुने गरेको छ. अहिले पनि करिब 20% हारिमा मात्रै पुँजीगत खर्चमा खर्च भएको अवस्था रहेको छ. यो चाहिँ अब कस्तो हुन्छ भने कुनै पनि पूर्वाधारका आयोजनाहरू इकोनोमिकली फाइनेन्सियली फिजिबल छैन भनेर हेर्दाखेरि त्यसको रिटर्न पर्सेन्ट कसरी हुन्छ, त्यसको प्रतिफल कसरी पाउँछ राज्यले जनताले लगानीको त्यो हेरिन्छ. त्यसको चाहिँ सर्टेन टाइम लाइन हुन्छ, त्योभन्दा बढी समय लाग्यो, लागत बढ्यो भनेदेखि त्यो त्यसको फिजिबिलिटीमा पनि चाहिँ समस्या पर्न सक्छ. त्यसले हामीले अपेक्षित प्रतिफल दिन नसक्ने अवस्था हुन्छ. त्यही कारणले हामीले त्यो टाइम लाइन र त्यसको चाहिँ गुणस्तर सबै कुराहरू हामीले इन्स्योर गर्नुपर्ने अवस्था रहेको छ. त्यसमा धेरै विषयवस्तुहरू छन्. एउटा त हामीले लगानी लगानी नै एलो भन्नुहुन्छ कि लगानी गर्नुपर्ने हो, लगानी गर्न सकिराखेका छन्. तर त्यो सँगसँगै यो प्रोजेक्टको प्रोक्योरमेन्टदेखि त्यसको कन्ट्राक्ट एडमिनिस्ट्रेसनका कुराहरू यावत विषयमा धेरै समस्याहरू जटिलताहरू छन्. कानुनी प्रावधानहरू पनि मा पनि समस्या छन् र त्यसको त्यसलाई इम्प्लिमेन्ट गर्दाखेरिको क्ल्यारिटीमा समस्याहरू छ. प्रथम स्वयं दक्ष जनशक्ति लगायत कुराहरूमा हामी एकैचोटि सबै त्यसको त्यसको अवयवहरूमा इन्टिग्रेटेड रूपमा हामीले चाहिँ काम गर्नुपर्छ जुन अपेक्षित प्रतिफल पाउनुको लागि. र सँगसँगै हाम्रो अन्तर्निकाय समन्वयका कुराहरू छन् त्यसले पनि समस्याहरू सृजना गर्छ. यो इम्प्लिमेन्टिङ एजेन्सीको क्यापेसिटीको कुराहरू छन् त्यसमा सुधार गर्नुपर्ने हुन्छ. र अहिले चाहिँ यो पब्लिक प्रोक्योरमेन्ट एक्टलाई रिभ्यू गर्ने भनेर अहिले त्यो काम भइरहेको छ. यो कानुन एजेन्सीको रिभ्यू होला र कानुनी रूपमा एउटा सहज वातावरण हुनसक्छ र त्यो सँगसँगै प्रत्यागत कुराहरूमा पनि हामीले त्यति नै ध्यान दिएर त्यसमा पनि सुधारका कुराहरू अगाडि लिएर जानुपर्छ. एउटा संक्षेपलाई नै ल्याएर ठुला पूर्वाधारका योजनाहरूलाई सबै अहिले एक्जिस्टिङ कानुनहरूलाई सुपरसिड गर्ने गरेर त्यहाँ अगाडि लान सकिन्छ कि भन्ने पनि सोच भइरहेको जस्तो लाग्छ. त्यसले पनि एउटा सहजता अवधारणा ठुला पूर्वाधारका योजनाहरूलाई समयमा सम्पन्न गर्नको लागि सहज वातावरण.
हुन्छ त अध्यक्षज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हजुर, हामी कुराकानी गर्दैथ्यौँ नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे, विशेष गरी मुलुकको अर्थतन्त्र, उद्योगी व्यवसायीहरूको अपेक्षा र उद्योग सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले चाल्नुपर्ने कदमहरूका सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्यौं. यो सँगै आजको अन्तर्संवाद यति नै. प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.